نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد مال الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعليه ورحم الله اللهم صل على سيدنا مولانا محمد وعليه وصحبه وبارك وسلم اما بعد اللہ سبحانہ تعالیٰ نے مومنین پہ جو سب سے بڑی رحمت اور انعام فضل اور کرم کیا ہے وہ ایک کیسی چیز تھی اللہ تعالیٰ نے ایمان والوں کو کہ اس سے بڑا کوئی تحفہ نہیں اللہ کی طرف سے. کاش ہم نے اس نعمت کی قدر کی ہوتی اور جس جو حق ہے اس کا اس کے مطابق اس نعمت کو ہم نے پکڑا ہوتا تو سبحان اللہ کوئی چیز ایسی نہیں تھی دنیا اور آخرت کی جو ایمان والوں کو نہ مل جاتی. کوئی بھی ایمان والا اب بھی اگر اس نعمت کو پکڑ لے اور اس کی قدر کرے تو یہ اللہ کا وعدہ ہے اس نعمت پر کہ دنیا اور آخرت دونوں اس کے سامنے آ جاتی ہیں. میرے بھائیو میں اور آپ اس نعمت سے بہت واقف ہیں, بہت اچھی طرح واقف ہیں, جانتے بھی ہیں, سمجھتے بھی ہیں, مانتے بھی ہیں, لیکن بھاگتے بھی ہیں, بھاگتے بھی ہیں. اور یہی ہمارا سب سے بڑا جرم ہے, جرم عظیم سمجھیں اس کو. بتاؤں یہ نعمت کون سی ہے آپ کو؟ وہ نعمت ہے قرآن عظیم. اس سے بڑی کوئی رحمت نہیں اللہ کی اعتماد, نہ اس سے بڑی کوئی نعمت ہے اور نہ ہی اس سے پہلے کسی امت کو یہ چیز دی گئی. یہ یاد رکھیں, یہ جو قرآن ہمیں ملا نا, اگر ہم یہ کہیں یہ باقی اہل کتاب ہیں ان پہ کتابیں نازل ہوئی ہیں, توریت ہے, انجیل ہے, یہ سب ثبوت ہے, تو اس میں اس میں کیا فرق ہے؟ معلوم ہے آپ کو کتنا بڑا فرق ہے؟ وہ بھی اللہ کا ہے, اللہ کی طرف سے نازل ہوئی کتاب ہے, وہی بھی اللہ کی طرف سے نازل ہوئی. فرق کیا ہے؟ جب میں نے عرض کی یہ بات کہ پوری امتوں میں اول سے لے کے قیامت تک کے لیے اس سے بڑی کوئی چیز نہ کتاب اتری نہیں. وجہ کیا ہے کہ جتنی بھی کتابیں جو ہیں ساری اول تو وہ مختلف زبانوں کے اندر تھی, ان کی زبان عربی نہیں تھی, یہ عربی میں نازل ہوئی ہے. اور دوسری وجہ اس کی کیا ہے؟ افصلیت کس کتاب کی؟ قرآن حکیم کی. کہ یہ کلام اللہ ہے, یہ اللہ کا کلام ہے, اور جتنی باقی کتابیں وہ کلام نہیں, وہ ترجمہ ہے. پوچھیں آپ لوگوں کلام سے, وہ ترجمہ ہے, وہ اللہ کا کلام نہیں ہے, یہ ڈائریکٹ اللہ کا کلام ہے. سبحان اللہ, اب آپ فرق دیکھ لیں کتنا ہے اس کے اندر. ایسی بڑی بڑی چیز ہے. پہاڑوں پہ اتارتے تو اللہ تعالیٰ کہیں پہاڑ ریزہ ریزہ ہوئے, کیونکہ اللہ کلام اللہ ہے. یہ تو سینہ مصطفیٰ صلی اللہ علیہ وسلم ایسا تھا کہ جو اس کو سنوار گیا, بنا گیا, مل گیا, ورنہ یہ کہاں اتر سکتا تھا قرآن, اللہ کی کتاب. تو وہ ہم ایمان اللہ نے ہمیں دے دیا تو اللہ پاک نے ہمیں وہ تحفہ دے دیا. وَنُنزلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ وَرَحْمَةٌ لِّلْمُؤْمِنِينَ. بتاؤ کیا نہیں ہے اس کے اندر, کہ بھائی اس کتاب میں اللہ تعالیٰ کہتا ہے مومن کی تو ہر چیز شفا بھی ہے اس میں ہے اور رحمت بھی اسی میں ہے, اور کیا چیز چاہیے اللہ تعالیٰ. اب وہ ہو ہمارے پاس, نہ وہ شفا ہمارے پاس ہو نہ رحمت اللہ تعالیٰ, کیونکہ ہے ہی نہیں وہ کتاب ہمارے پاس. جلدوں میں تو ہے, شیلفوں بھی ہے, رنگوں میں بھی ہے, ورقوں میں بھی ہے, اطباعت میں بھی ہے, خوبصورتی میں بھی ہے, تفسیروں میں بھی ہے, سبحان اللہ. لیکن جیسے ہونا چاہیے تھا ویسے نہیں ہے ہمارے پاس. قرآن پڑھیں بھی, قرآن سنیں بھی, اور قرآن پہ عمل بھی کریں, بہت بڑی چیز ہے. ہر چیز کی شفا اللہ نے رکھی اس میں, ہر چیز کی. کوئی ایسی بیماری نہیں جس کے اندر اس کی شفا نہ ہو, یاد رکھے, گارنٹیڈ. میں نے ایسے ایسے واقعات دیکھے اللہ والے گزروں کے کہ بڑی سی بڑی شفا کے اندر وہ قرآن کے پھونک مارتے تو صحیح ہو جاتے تھے, پانی پھونک مار صحیح ہو, مرض کا پتہ نہیں چلتا تھا کہاں گیا, کدھر غائب ہو, کچھ پتہ نہیں چلتا تھا, کیونکہ ان کو پتہ تھا کہ اللہ نے خود کہا اس میں شفا ہے. اور کلون شفا کہہ دیا تھا, پھر اس میں بیماری ہم تو تشخیص نہیں کر سکتے, اس کی نہیں ہے, اس کی نہیں, اس نہیں نہیں, کھانسی سے لے کے نزلے سے لے کے پیشاب سے لے کے تلیوں سے لے کے پیٹ سے لے کے جگر سے لے کے ٹی بی سے لے کے کینسر سے لے کے کوئی بھی بیماری آپ اتار دیں, اگر موت قسمت میں نہیں ہے, مقرر نہیں ہے, تو میرے بھائیو قرآن سے بڑی کوئی دوا نہیں ہے. اس پہ یقین کیوں نہیں کرتے؟ اتنی بڑی شفا ہے. ایک چیز ایک میں ہو جا گیا کہ ہمارے اعتماد کو اٹھے, اس سے اٹھا, اس بات سے اس لیے اٹھا کے کبھی غلطی سے اگر سہارا لے بھی لیتے نا گولیوں کے بعد, دوائیوں کے بعد, ڈاکٹروں کے بعد, تو کیا کرتے ہیں پھر وہ پڑھنے کے بعد, پھونک مارنے کے بعد اثر نہیں ہوتا اس کی وجہ. تو قرآن نے تو خود کہا ہے کہ مجھے تو بھائی تم وہی ہاتھ لوگ ہاتھ لگا سکتے ہیں جو پاک لوگ ہیں, جو طاہر ہیں, پتہار ہیں, خبردار جو مچھوا مت چھونا اس کو. تو یہ اس وقت شفا اور رحمت بنتی ہے کہ جس قدر انسان اندر سے پاک ہو کے اسے شفا لیتا ہے, اسی قدر وہ پاک کر دیتی ہے. تو قصور قرآن کا نہیں ہے, استغفاللہ, قصور کس کا ہے بھائی؟ وہی آپ پڑھتے ہیں آیت, وہی اللہ والا پڑھتا ہے, وہ پڑھتا ہے تو آپ کی بیماری دور کر دیتا ہے, اپنی بھی دور کر لیتا ہے. ہم مارتے رہتے ہیں پھونکے اور نزلہ تیز ہو جاتا ہے, کیوں؟ کہ بھائی ہمارے اندر وہ جو ہے باقی نہیں کہ ہم نے اپنے آپ کو ہم اس قرآن سے فائدہ اٹھا سکے. ایک نماز ہے, آپ دیکھیں نماز کا سارا بیس آپ دیکھیں تو قرآن پر ہی ہے, ہے یا نہیں ہے؟ قرآن کو نکال دیں نماز کیا رہ جاتی, کچھ بھی نہیں. تو اس کے لیے جو اہتمام کرایا جاتا ہے, ظاہر اہتمام اتنا کرایا جاتا ہے, کم از کم اس کو وہاں تک پہنچنے کے لیے تم ظاہر اہتمام یہ تو کرو, وضو کر لو, ناک, منہ, کان, ہر جگہ انگلیاں مارتے ہیں, پاؤں سے لے کے اوپر تک مسا, کوئی جگہ چھوڑتا ہے آدمی سوائے پیٹ کے, اور پیٹ ہی نہ پا گیا وہاں اندر سے, وہی کام خراب کرتا ہے. تو اس کی وجہ سے یہ ہے کہ آدمی اگر پاک ہو اور پاک ہونے کے بعد الحمدللہ اس سے شفا تلاش کرے تو کوئی ایسی چیز نہیں. تو ہڈی کی بیماری صحیح کر دیتا ہے, ہڈی آپ کی ٹوٹی ہو, آیت میں بتا دیتا ہوں آپ کو, پھونک مارے پڑ کے اگر نہ جڑے تو پھر بات کریں, جڑتی دیکھیں, جڑتی کیوں نہیں ہے؟ اس لیے کہ ہم پاک نہیں, اندر سے اندر بیمان ہے, منافق ہیں, دھوکے باز ہیں, جھوٹے ہیں, فراڈی ہیں, ماسٹر ہر چیز کے. تو قرآن کیا کرے بیچارے؟ قرآن کہتا ہوں میں کیا کروں تمہارا, میرے تو قصور نہیں ہے. ایک میں ایک صورت میں آپ کے سامنے پیش کرتا ہوں. میں کہتا ہوں کہ جو اس صورت کے اندر اللہ تعالیٰ نے کمالات اور فضیلت رکھی ہے, اور جو الحمدللہ اس کا درجہ ہے قرآن کے اندر کسی صورت کا نہیں. تو جس کا درجہ اتنا ہوگا تو مجھے پڑھائیں بتائیں کہ کس چیز کو ہم اس صورت سے حاصل نہیں کر سکتے. ہوتی ہے ایک صورت ایسی ہے قرآن کے اندر, بچے بھی جانتے ہیں اس کو, عورت بھی جانتے ہیں, کوئی ایسی چیز نہیں کہ اس صورت کو پڑھ لیں آپ, یعنی اس قدر تعداد سے اللہ تعالیٰ نے اس میں فضیلت رکھی ہے اس کے اندر, اس صورت کے اندر آپ جو بھی چاہے اس میں نکال لیں. دیکھیں حضرت انس رضی اللہ تعالیٰ عنہ اس صورت کے بارے میں فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرمایا ہے اس صورت کے بارے میں کہ بھائی صحابہ سے فرمایا, روایت فرماتے ہیں حدیث کو, کہ جو اس صورت کو پڑھے گا, اب چلتا ہے معاملہ سنتے جائیں, جہاں تک میرے دماغ میں اس کی آئیں گی فضیلت جو میں نے بزرگوں سے سنی ہے میں آپ کو خدمت پیش کرتا ہوں ساری حدیثوں سے, دیکھیں کتنے کمالات ہیں اس میں. فرمایا کہ جو اس صورت سب سے پڑھ دے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہ صورتیں ہیں نا, یہ سب سے منفرد صورت ہے, بڑا سا بڑا قرآن کا خزانہ رکھا ہے اللہ تعالیٰ نے اونچے سے اونچا, لیکن اس کا مقام جو ہے نا سورہ یاسین کا, یہ ڈفرینٹ ہے. اللہ کے نبی فرما رہے ہیں کیا فرق ہے اس میں اور باقی صورتوں میں, اپنی اپنی جگہ زبردست, لیکن فرق یہ ہے کہ یہ سورج جو ہے سورہ یاسین یہ دل ہے اللہ, پورے قرآن کی زندگی اس میں قائم ہے. اب پتہ نہیں کیا اللہ کا اللہ کے نبی جانے کہ الحمدللہ دل کہا ہے تو کیا ہوگا اس صورت کے اندر, آپ خود سوچ لیں. تھوڑی ساری صورتیں اس کے ماتحت آ گئیں, جیسے ہمارا جنس انسان ہے تو سارا کا سارا ماتحت کس کے ہے, دل کے. دل نکل جائے تو سب گردے شردے سب فارغ, ایک گردہ نکل رہا ہے ایک نکلتا دوسرا کام کر رہا ہے فلاں کر رہا ہے پتا چلتا رہتا ہے کام انسان کا نکلتا رہتا ہے نکلنا ہوتا جب تک, لیکن جب دل گیا تو سب گیا. تو اسی طرح اللہ پاک نے سورہ یاسین کی پہلی تعریف وہ کیا ہے کہ یہ کیا ہے, قرآن کا دل لگائی. تو جب یہ دل ہے تو پہلے آ جائیں تلاوت پہ, اس کی تلاوت کا کیا انداز ہوگا پڑھنے کا, سبحان اللہ کیا انداز ہوگا اس کو پڑھنے کا. فرمایا جو شخص اس کو, اللہ کے نبی فرما رہے ہیں کہ جو شخص اس کی تلاوت ایک دفعہ کر لے گا تو 10 قرآن کا ثواب, اور 10 قرآن کا ثواب پڑھنے کا. کتنی دفعہ, جتنی دفعہ پڑھو, 10 دفعہ پڑھو 10 دفعہ, 15 دفعہ دو 15 دفعہ, صبح پڑھو صبح, شام پڑھو شام. اب مجھے بتائیں آپ کہ اتنے قرآنوں کا ثواب انسانوں کو مل رہا ہو اور حافظ بھی ہوں سب اور نہیں پڑھتے نہیں پڑھتے, موقع نہیں ملتا, ٹائم نہیں ملتا, نہیں پڑھتے. ارے بھائی سنی لو تب بھی ثواب اس کا. آج ٹیلی فون میں بہت چیزیں سنتے ہیں, اب آپ گھر سے ہیں مسجد میں تو وہ سورہ یاسین سنتا آ جائے آدمی, ویسے بھی تو آج کل کانوں میں لگے ہوتے ہیں لوگوں کے, وہی لگا لیں کان کے اندر. اب یہی نہیں کہ بعض ہم کہتے ہیں صبح اور شام پڑھنی ہے سب, نہ نہ یہ اس چکر میں کہاں, یہ تو جتنی دفعہ پڑھے ہیں آپ الحمد للہ. تو ایک تو بات یہ ہو, اس کے ساتھ ایک چیز یہ ہے بڑی عظیم چیز بتا رہا ہوں آپ کو, ہمیں مجھے آپ سے کسی سے پیار تو ہوگا یا نہیں ہوگا, کسی زندہ سے کسی مردہ سے پیار تو ہوتا ہے نا, تھا ماں کے جا کے چپٹتے رہتے ہو روٹیاں کھاتے ہو مال کی یاد کی ہے, اس کے بعد پھر بیوی آ جاتی ہے وہ بھی بیچاری پیار کرتی ہے اس کے بھی تو خیال کرنا, اور پھر جناب پیاروں پیار تو پھر الحمد للہ وہ بھی ہے, لوگوں کی محبت تو ہوتی ہے لوگوں سے, ماں سے باپ سے بہن سے جو گزر گئے ان سے زیادہ محبت ہوتی ہے. تو یارو اگر ہم اتنے کر لیں کہ ایک دفعہ سورہ یاسین پڑھ کے صبح شام 20 قرآن کا ثواب ان کو پہنچ جائے, 20 قرآن کا ثواب, اس کی عادت ڈالیں اسال دینے کے زندوں کو بھی اور مردوں کو بھی. میرے حضرت رحم اللہ فرماتے تھے کہ دیکھو بھائی ایک چیز یاد کرنا, حضرت فرماتے تھے کہ اپنے شیخ کو اسال پہ مت بھولنا, حضرت گھومتا دعاؤں سے تلاوت قرآن سے خیرات سے صدقات سے
हमेशा अपने शेख को इसाल करते रहना, फरमाया इसलिए कि उसको कोई फायदा नहीं है। फायदा तो होगा कि आप जो सवाल भेज रहे हैं उसको मिलेगा सवाल, लेकिन इसका जवाब फरमाते थे कि बहुत बड़ा होगा, शेख जिंदा हो या मुर्दा हो जा चुका हो बेशक, सवाब उसका यह होगा सुभान अल्लाह कि जिस कदर तुम उसको इसाल करोगे सदकात से, दुआओं से, नमाज के बाद, दुआ के बाद, तलावत के बाद, दुआ के बाद, उससे पहले काम शुरू करोगे तो फरमाया अल्लाह सुबहान तआला की उसी कदर रहमत, फजल और बरकात उस पर भरना शुरू हो जाएगी, और उससे शेख से राबता और मोहब्बत अजीम होता चला जाएगा, हजारों मील से वो फैज खींचना शुरू हो जाएगी। और जो सबसे बड़ा नुकता है, अपने शेख से मोहब्बत बढ़नी शुरू हो जाएगी और शेख उससे बढ़ेगी, उसको शेख से बढ़ेगी। कितना बेहतरीन नुस्खा है तो एहसास करने का। और फरमाया किसी आपने किसी बुजुर्ग को कर दिया, किसी अल्लाह वाले को कर दिया, किसी माँ बाप को आपने सवाल दे दिया, तो भाई ये नहीं कि आपको कुछ नहीं मिलेगा, आपका सवाब वहां मुकर्रर रहता है, जिनको आपने भेजा जिस स्टेटस का वो आदमी होगा उसी स्टेटस की दुआ वो आप तक भेजेगा। अल्लाह जन्नत से दुआ आएगी आप। ये खत्म ख्वाजगान हम करते हैं, तमाम ख्वाजगान जो है हमारे नक्शबंदी सिलसिले के उनको बख्शते हैं। उसके बाद हजरत ने फरमाया फिर मुलाकात करो, इसलिए कि सारों की तवज्जो हमारी तरफ हो जाती है, जैसे आप उनको जाते हैं ना तो उनकी दुआएं हमारे साथ तलाश हो जाती हैं, उनकी फसल हमारे साथ तलाश हो जाती है। तो पहली चीज ये कि सूरह यासीन पढ़ी जाए, और 20 तो कुरान का सवाब ही लेने लेने हैं बस, तो यार ये तो पक्का वादा करें अपने आप से, ये नहीं छोड़ना, चाहे कुछ हो जाए ये तो हमने हालत में जो करना है ना ये 20 करना है, और अल्लाह तौफीक दे दो बहुत अच्छा करेंगे ना भाई, ये तो नहीं छोड़नी चाहिए। क्या जवाब देंगे अल्लाह को आखिरत में कि मैंने तुम्हें ऐसी 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 चीजें दी हुई थी, 5 मिनट लगते थे सूरह यासीन पढ़ने की आदत पड़ जाए तो अल्हम्दुलिल्लाह 10 मिनट फारिग कर देता आदमी। जो हाफिज हैं सभी हाफिज होते हैं इसके, तो सूरह यासीन के समय बच्चा भी हाफिज होता है, तो रमजान जो पढ़ाते हैं तो छोटा बच्चा भी उसका लुकमा देने के लिए तैयार होता है सूरह यासीन का, हाफिज साहब को सबको तो याद होती है वो। तो अब कितना बड़ा सवाब इसका, आगे देखें कि भाई ये सवाब तो मिला, दूसरा काम क्या है कि सुबह पढ़ ली अल्लाह के फजल से, तो क्या हुआ शाम तक के जितने गुनाह थे सब बख्श दिए अल्लाह पाक ने माशाल्लाह, और शाम को पढ़ लेगा तो सुबह तक के सारे गुनाह बख्श दिए। तो गोया जिसका मामूल होगा सूरह यासीन का, ये गुना वो है सगीरा गुना है, उसका दिन कहते हैं इससे कबीरा गुना नहीं बख्शे जाते, वो तो तौबा से बख्शे जाएंगे, ये नहीं कि दाढ़ी काट रहे मैं तो सूरह यासीन पढ़ता हूँ सुबह शाम तो मेरे गुना नहीं, ये जुर्म अजीम जो गुना है कबीरा है, गुना है कबीरा है, इसका मतलब ये नहीं कि ये खत्म नहीं, ये तो किससे खत्म होंगे तौबा से, ये तौबा कभी जैसे हम दाढ़ी काटते आज के बाद हम दाढ़ी नहीं काटते, हम फलां गंदा काम करें आज के बाद हम ये काम नहीं करेंगे, तब अल्लाह कहता ठीक है इसने माफी मांग। लेकिन सगीरा भी तो ऐसी की तैसी हुई भी, हमारे सगीरा कम है, हमारे बंडल के बंडल हुए हैं, सगीरा क्या वो जन्नत में लेके जाएंगे, वो भी तो दोजख में जाके साफ होंगे या नहीं होंगे, तो ये कम है कि जो सगीरा घुसे हुए हमारे अंदर वो अल्हम्दुलिल्लाह सुबह शाम बिल्कुल बख्शिश होती रहे कसम मामले। तो दस का तस्वाब, उसके बाद क्या सुबह और शाम अल्हम्दुलिल्लाह गुनाह खत्म फारिग अल्लाह के फजल फारिग कर दे। और एक और सवाब सुनो, जो रात को इसको पढ़ लेता है सूरत को तो अल्लाह सुभान व तआला उसको ये फजल फरमाते हैं, ये फजल हो जाता है उसका कि अल्लाह ताला उसको शहीदों का दर्जा अता फरमा देते हैं, ये सबसे बड़ा दर्जा है रुतबे में, बुजुर्गान दीन कहते हैं सबसे बड़ा रुतबा है, बड़ा हाई दर्जा होगा शहादत का। तो इस सूरत में पढ़ने में अल्लाह ताला ने कहा इसको भी कवर कर दो, जो इसका कारी होगा पाबंदी के साथ इसको रात को पढ़ेगा अल्लाह ताला कहते हैं उसको शहादत का दर्जा दिया जाएगा, मरते वक्त उसकी मौत कितनी आसान होगी, कितने रास्ते खोल दिए अल्लाह पाक, शहादत का दर्जा। और फिर आगे फरमाते हैं
तो भाई जी इसने इसको सुबह पढ़ लिया अल्हम्दुलिल्लाह। हर आदमी सुबह उठता ही नहीं उठता, हजारों कामों के बंडल हमारे पास होते हैं, दुकान के कारोबार के ये वो, निकले अपने घरों से काम के लिए। अल्लाह ने कहा तुम निकल रहे हो, मैं तुम्हें एक और तोहफा दे देता हूँ। क्या? कि सूरह यासीन पढ़ के निकलो, तुम्हारा इंटरव्यू है, तुम्हारा टेस्ट है, तुम्हारा ड्राइविंग टेस्ट है, तुम्हारा कोई भी टेस्ट है, तुम्हारा कोई इम्तहान है, सुभान अल्लाह, सूरह यासीन तुम्हारे पास है, सूरह यासीन पढ़ के निकलोगे तुम्हारे सारे जितने काम होने शुरू हो जाएंगे। हदीसें आ रही हैं सारी, ऐसी बात अभी अंदर से जितना पाक होगा उतने होगा ना काम इंसान। इसका एक तरीका बताया तुम आपको, बड़ा आसान काम बनाने का बता दूं। अभी ये टोटका है जो आपको बता रहा हूं इसको टोटका समझे बुजुर्गों का नुकता, ऐसा कर लिया करें पाक करने के लिए कि जब सूरह यासीन पढ़ने बैठे ना, सामने कोई काम कराने अल्लाह ताला से, काम फंसे हमारे, तो हमने उन्हें पाक जितने पाक होंगे उतने असर करेंगे सूरह यासीन। हमें और किसी सिफारिश नहीं लेनी, किसके लेनी है सूरह, क्यों लेनी है, अल्लाह ने कहा ठीक है। तो नहीं पाकी की शर्त है, मैं टोटका बताता हूँ पाक कैसे होता है आदमी, बड़ी आसान तरीके है। सूरह यकीन पढ़ने के पास एक काम कर लें आप, अल्लाह ताला मेरे सारे गुनाह माफ फरमा दे अल्लाह, तो इसमें सगीरा भी माफ और कबीरा भी माफ। अल्लाह ताला की आदत मुबारक की है, सुनत यह है कि जब कोई शख्स भी माफी मांगे तो अल्लाह जरूर कहते हैं जब मैंने माफ कर दिया। और इस लम्हे आप क्या हो जाएंगे, क्या हो जाएंगे ऊंचा बोला, फौरन सूरह यासीन पढ़ना अल्हम्दुलिल्लाह। उसके बाद गुनाह से बचनी चाहिए, लेकिन पक्का उस वक्त जब तक काम ना हो सूरह यासीन पढ़ के अपने काम के लिए निकल जाए इंशाल्लाह, जितना पाक होंगे असर होना शुरू हो जाएगा सूरह यासीन का। कितनी का बता दिया मैंने आपको, कितना जबरदस्त अल्लाह, हो सकता है सूरह यासीन फजल से फिर वो गुनाह ही ना उन सारी चीज हमने माफी मांगी, ये भी तो हो सकता है। तो भाई जो सुबह निकला अल्लाह ताला कहता है उसको सारे काम हो जाए, शाम को जो निकलेगा पढ़ के अल्लाह ताला कहता है शाम को मैं उसको सारे काम कर लूँ, सुबह शाम अल्लाह की फजल से उसके काम होते रहेंगे। अब कितनी चीजें मिल गई इसमें देखिए, 10 कुरान का सवाब मिल गया, बख्शिश हो गई, अल्लाह की फजल से सुबह शाम का मामला हो गया, शहादत का दर्जा मिल गया एक एक सूरत से। एक तो बड़ी अच्छी रवायत आती है, ये रवायत करते हैं कौन, ये अहले बैत से काम चल रहा है, हज़रत अली करमुल्लाह वजह बयान फरमाते हैं और बड़े अजीब तरीके से उन्होंने रवायत फरमाई ये हदीस, हमने जो बुजुर्ग से सुनी इसी तरह मैं आपको बता रहा हूं। हजरत अली ने ऐसी रवायत की है, फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुझे बुलाकर फरमाया कि अली मैं तुझे वसीयत करता हूं। यहां पर बुजुर्ग बड़ी प्यारी बातें की, फरमाया कि ये जो तरीका अल्लाह के नबी का बताने का था ये आम लोगों को नहीं कहा, ये हजरत अली के साथ मुकर्रर किया, क्योंकि जो वसीयत करना है ये बहुत ही इंपॉर्टेंट चीज होती है, ये आम चीज नहीं है। वसीयत तो ये होती है कि मैं वसीयत कर रहा हूं, यानी जो चीज ऑथेंटिक होती है पता होती है उसी को देता है कि जो उसका मुस्तहिक होता है। तो आप अंदाजा लगाए कि कितनी जबरदस्त चीज होगी जो हजरत अली को दी जा रही है करम अल्लाह मुझे। लेकिन वो तो बेचारे सखी लोग थे, हम तक पहुंचा दी ये बात अल्लाह के फजल से, उम्मत जो उसको भी फायदा पहुंचे। तो मैं मुझे वसीयत फरमाए अल्लाह के नबी ने क्या कि कसरत के साथ सूरह यासीन पढ़ना, कसरत के साथ सूरह यासीन पढ़ना, दुनिया और आखिरत में तेरा कोई काम नहीं रुकेगा। ली तरीक फरमाए बाबुल इल्म है वो, तूने इस कसरत के साथ पढ़ी। और मैं 10 चीजें तो मैं तुझे बता देता हूं, अल्लाह के नबी फरमा रहे हैं 10 फायदे मैं तुझे बताता हूं इसके सूरह यासीन में क्या है, सुभान अल्लाह। अब मुझे याद आते जाएंगे तो मैं आपको बताते जाऊंगा, दुआ करेंगे 10 के 10 पूरे याद आ जाएंगे। पहला तो फायदा ये बताया जो हमारी माशी हालात पर है, आज पूरी दुनिया का मामला है, पूरी दुनिया का मामला है, आलम इस्लाम में हर जगह देखें। खुदा की कसम अगर हम कुरान को पकड़ने में कसम खाई है तो कोई आदमी भी हमारा ऐसा नादिर मुफलिस और भीख मांगता आपको नजर ना आए इस्लाम के अंदर, इस्लामी दुनिया नजर ना आए जैसे ये हदीस है। फरमाया जब सूरह यासीन पढ़ेगा तो अल्लाह के नबी इरशाद फरमाते हैं कि अगर भूखा है तो अल्लाह की तरफ से खाना आना शुरू होगा, رزق عظیم اللہ لے گا. اس وجہ سے پڑھنے والوں کے لیے ہے. ہم بھوکے ہوتے ہیں تو کیسے کیسے حرکتیں کرتے ہیں, کیسے کیسے بیماری کرتے ہیں امیر بننے کے لیے, نمازوں کو چھوڑتے ہیں, اللہ کے دین کو چھوڑتے ہیں, احکامات کو ترک کرتے ہیں. اللہ کیا بتا رہا ہے کہ تو سورہ یاسین پڑھے گا تو اللہ ذمہ لیتا ہے تیرے بھوک, تجھے بھوکا نہیں چھوڑے گا, تیرا پیٹ بھر دے گا. فرمایا اگر تو پیاسا ہوگا تو فکر نہ کرنا, اگر تو قاری ہے سورہ یاسین کا, سورہ یاسین پڑھ لے گا تو تیری پیاس کو جنت سے بجھائے گا اللہ تعالیٰ, تجھے پیاسا نہیں رہنے دے گا. ہو رہا ہے مفلس کے علاج یا نہیں ہو رہا؟ آج ہم جو کہتے ہیں جی آج تو ہم بھی مسجد پڑی ہے, ہم ہی غریب ہیں, اور نہ آتے بھی غریب, اس لیے غریب اللہ نے ہمیں رکھا ہوا ہے کہ تمہیں تو محنت کرنے کی ضرورت ہی نہیں ہے, میں نے تو تمہیں آسمان سے ایسا رزق عطا کرنے کے وسائل دے دیے کہ تم اسے رزق حاصل کر سکتے ہو. کون کرے اپنے آپ کو پاک؟ پاک کون کرے؟ اندر تسکیے کا کون محنت کرے؟ اس پر پاک ہو جائے تو پورا قرآن انسان کی رحمت بن جاتی ہے. اور فرمایا تیسری ضرورت ہماری کیا ہے کہ اگر ننگا ہوگا تو تجھے ایسے ایسے لباس اللہ تعالیٰ عطا فرمائے گا کہ تو ننگا نظر نہیں آئے گا. تو جب یہ تین چیزوں آپ کے پاس آ جائیں گی, نہ آپ بھوکے ہوں گے, نہ آپ پیاسے ہوں گے, اور نہ آپ ننگے ہوں گے, تو مجھے بتائیں عزت و احترام دنیا میں آپ کا کیسا ہو جائے گا؟ ہر آدمی آپ کی عزت کرے, آپ کو ضرورت نہیں کسی سے مانگنے کی, اتنا قرضہ دے دو, اتنا فلاں کر دو, اس ملک سے لے لو, اس ملک سے لے لو, اس کے آگے جھک جاؤ, اس کے آگے بیچ دو, کرتے ہیں ہم لوگ آج نہیں کرتے, تو کچھ بک گیا ہمارے اسی چکر کے اندر, ہماری تو امت ہی بک گئی ساری بےچاری, نہیں ملا کچھ بھی نہیں. کس قدر افسوس کی بات ہے آپ سوچیں, اگر قرآن کی طرف آپ ٹھیک سوچیں, اور ایک دفعہ سوچے آدمی دیکھیں پوری امت کا علاج اللہ نے بتایا ہے کہ کہاں معاشیت ہماری چلے جائے, اللہ کے فضل سے کہاں ہم پہنچے, کوئی مشکل ہے ہمارے پاس؟ بس یہ نا کہ وضو کرنا پڑتا ہے اس کے لیے, چیزیں حاصل کرنے کے لیے. وضو سے مراد نے کیا ہے؟ قرآن سے فائدہ لینے کے لیے کیا ہے؟ اندر صاف کرنا پڑتا ہے, بس یہ ہے مسئلہ. اندر کون صاف کرے, گند بازی کیسے بچے ہیں؟ تین چیزوں بتا دی اللہ کے نبی نے. پھر فرمایا کہ بھائی دیکھ کتنی بیماری آئیں گی, ملک سے ملک بیماری آتی رہے گی زمانے کے اندر. کبھی سنا تھا کینسر آپ نے آج سے اپنے بابا اجداد کو ہم نے سنے؟ میں نے تو آج تک اپنے والد صاحب کو کبھی بھی کوئی دوا کھاتے ہی نہیں دیکھا تھا, بلکہ دوا کیا, میں ان کو کبھی بستر بھی لیٹ نہیں دیکھا بخار, مجھے نہیں پتا ان کو کبھی بخار نام بھی سنا انہوں نے. میں نے اپنے والد صاحب کو نہیں دیکھا, ایک ہی دفعہ بیمار ہوئے پھر اللہ کی طرف سے لے گئے. کیسے لوگ تھے یار, ٹیکے کیا ہوتے ہیں, پیراڈول کیا ہوتے ہیں, اب تو بچہ جانتا ہے جیب کے اندر لیے پھرتا ہے 70,000 دوائیں, اس کو پوچھنا کون سی کھانی دوا نزلے میں کون سی کھانی ہے, اور پیدا ہوتا نہیں بچہ اس کے لیے انجیکشن لگنا شروع ہو جاتے ہیں فور. اس طرح سے بچہ ہوتا ہے بےچارا تین چار دن کا, چیخا کیا ہوتا ہے جی ٹیکا لگ رہا ہے, جی کون سے ٹیکا اس بےچارے کو لگنا ہے, جی فلاں لگا گئی ٹیکا, اس کو ہفتے کے بعد پھر ٹیکا لگنا ہے جی, اس کو خون لیا جائے, اس کو چار دن کا بچہ خون نکال لیں اس کے پاؤں سے, یہ ٹیسٹ ہوگا. یہ ہے قرآن سے دوری کی سزا. ایکچولی منا ایمان والوں کے بچے کو ایسے خون دیتے ہیں پھر سبحان اللہ, ان کے تو چہرے پہ نور نظر آئے گا آپ کو. تو فرمایا بیماری تو آئیں گے, مختلف بیماری آئیں گے اللہ کے اندر, لیکن یاد رکھو کہ جس نے سورہ یاسین پڑھ لی کسی بیماری میں اس بیماری کو ہم شفا کر دیں, شفا گارنٹیڈ, اللہ اس بیماری کو دور فرما دے. چھینک بھی جائے سورہ یاسین, نزلہ ہو سورہ یاسین, پیٹ میں درد ہو سورہ یاسین. آگے سبحان اللہ, فرمایا کوئی بیچارہ ناحق قیدی ہے پھنس گیا, پورے معاشرے کو لے رہے ہیں سورہ یاسین اللہ کے نبی صلی اللہ علیہ وسلم دیکھ کے, وہ قیدی ہے پھنس گیا بےچارا, جرم بھی نہیں گیا اس نے, قید خانے میں چلا گیا, کہتا گھبرانا کسی کے سارا نہ لے, سورہ یاسین شروع کر دیں انشاءاللہ فوراً نکل آئے گا. ہم پوچھے قیدیوں کے کیا حال ہے آج کے بےچارا, پاکستان میں تو خیر بہت بری حال ہے بےچارے, ایسے ایسے پڑھے مقدمے نہیں ہوئے, 40-40 سال گزر گئے, 30-30 سال گزر گئے, قصور بھی کوئی نہیں پڑھے اندر بےچارے چل کے جیلوں میں, لیکن کیا ہے نہ پاک ہونے نہ سورج, ہم نے قرآن کو پکڑنے, اللہ کے بند ہو
तुम्हें वहां कोई बताने वाला नहीं आएगा, तुम इस कुरान का सहारा ले लो, अल्लाह ने तुझसे गारंटी आ रही है उस चीज की। मैं मुसाफिर कोई है, दस हो रहे हैं पूरे इंशाल्लाह हो जाएंगे, कहते नहीं कोई मुसाफिर है सफर कर रहा है, रास्ता भूल गए, होता है ना ऐसे, जैसा नहीं कि वो देख रहे हैं कि ऊपर बैठने जहाज हिलना शुरू हो गया, उसमें बड़ी फूंकू निकलती है ना आदमी ले गए, पानी की जहाज में वो जहाज डुबकियां मारना शुरू हो गया, तब तो बताते ही क्यों अल्लाह नहीं पहुंचता है, कोई बात नहीं, सूरह यासीन पढ़ो इंशाल्लाह तुम मुसाफिर हो, जैसे ही मुसाफिर हो गए तुम्हें बिल्कुल सेफ्टी के साथ अल्लाह तुम सफर तक पहुंचा देगा। सफर करो पर सूरह यासीन पढ़ जाओ, मतलब एक और बात सुन ले वो भी याद आ गई, ऐसा भी नायक आप इसको याद रखना, हर मुकाम पे हमें बहुत अच्छी चीज मिल रही है अल्लाह के फजल, सबसे पहले इसका सहारा लें और पाक कैसे हो जाएंगे मैंने बता दिया आपको इंशाल्लाह, असर करिए इस वजह से। अच्छा ये तो आम होता है, गुम कोई चीज गुम हो जाए किसी इंसान की, आज चीज क्या तो बच्चे भी गुम हो जाते हैं इंसानों के, अब चीजें नहीं है बच्चे भी गुम हो जाते हैं, बड़े बड़े गुम हो जाते हैं, उनके भी ऐलान करने पड़ते हैं, अल्लाह का नबी ने क्या फरमाया, पाक हो और पाक होने के बाद सूरह यासीन में रहो, फरमाया गारंटी है जो चीज गुम हुई है तुम्हारी वापिस आ जाएगी, कितना बड़ा इलाज है। देखिए मुसाफिर भी आ गए, शिवा भी आ गई, गुमशुदा भी आ गया, अब एक ऐसा इलाज बता रहा हूं दोस्तों जिसकी बहुत सख्त जरूरत है, खासतौर पर नौजवान हजरात इसको सुन रहे, उनके बड़े काम की चीज है नौजवानों के लिए, आज की एक परेशानी का हल बता रहा हूं, अल्हम्दुलिल्लाह मुझे मिल रहा है, मैं आपको बता देता हूं, देखिए सूरह यासीन के अंदर है जो हल नहीं हो रहा मसला आज के लोगों को, समझ गए, हाँ समझ गए लोग समझ रहे हैं, आज कल बेचारा मसले हल नहीं हो रहे लोगों के, बहुत परेशान है इस चक्कर में ना, और दुआएं भी बहुत कराते रहते हैं लेकिन इसका सहारा नहीं लेते, अल्लाह नबी समझ शाद फरमाते हैं, पता है हम नंबर कौन सा चल रहा है मुझे पता नहीं, दस तक पहुंचेगा इंशाल्लाह, कहा कि अल्हम्दुलिल्लाह है अली देख एक ऐसी चीज बताई अल्लाह नबी कि जिनकी शादियों के रिश्ते नहीं आ रहे और बहुत सख्त परेशान है अपनी बच्चियों की वजह से या बच्चों की वजह से उनकी शादी नहीं हो रही, तो कसरत के साथ सूरह यासीन पढ़ो 40 दिन के अंदर इंशाल्लाह हो जाएगी शादी, और ये मुझे याद है उन्होंने कहा मैं तो अब तुझे बताता हूं 40 दिन से पहले लोगों की शादी हो जाती है मिठाई के डब्बे तैयार कर लेने लिए देख, लेकिन खैर एक बात कसरत का लफ्ज है पहली शादी में, क्या कहा है अली से कि कसरत के साथ पढ़ना, इसमें ये नहीं कि सुबह शाम का चक्कर नहीं होगा, अगर जल्दी शादी कराना चाहते हो तो हर नमाज के बाद पढ़ो बोले सुभान अल्लाह, अपनी बात है काम जल्दी कराना है, हर नमाज के बाद इसको पढ़ना शुरू कर दो इंशाल्लाह कोई मुश्किल नहीं, हाफिजों की तो कोई मुश्किल नहीं, सारे हाफिज बैठे हैं जो इन्होंने शादी करानी है, 40 दिन तक किसको पढ़े, बाकी लोग ना शुरू कर देंगे दूसरी शादी में शुरू हो जाए, सब नौजवानों की नुस्खा बताया गया, तो भाई 40 दिन आप इसको पढ़ें और कसरत के साथ, कसरत में यह अल्हम्दुलिल्लाह सुबह शाम तो जरूर है लेकिन अगर इसको 5 नमाजों के बाद पढ़ना शुरू कर दें इसने से पाक होकर, जितने पाक होंगे अल्हम्दुलिल्लाह गारंटी दे अल्लाह के फजल से ऐसी गैब से रिश्ते आ जाएंगे इंशाल्लाह काम बन जाएगा, अब क्या रह गया बाकी सूरह यासीन के लिए अल्हम्दुलिल्लाह अल्लाह वाकर सब चीजें मिल गई, अल्लाह ने सब कुछ दे दिया सब पता फरमा अल्लाह, एक और बड़ी चीज है आज अनसिक्योरिटी बहुत ज्यादा है हमारे पास, अनसिक्योर है हम लोग बहुत ज्यादा, जिन्नात जादू भलाएं दुश्मन हासिद परेशान करने वाले लोग, नजर बद लग जाना समझे ना, लोग बुरा सोचने वाले आजकल ये माशरा बहुत हो गया है, थोड़ी सी बात होती है भागते हैं जादूगर की तरफ, थोड़ी सी बात होती है लोगों को परेशान करना शुरू कर देते हैं, थोड़ी सी बात है जिन्नात भूत ये सब चलते रहते हैं, अल्लाह अल्लाह का नबी गारंटी फरमा दे, क्योंकि पाक होकर सूरह यासीन पढ़ो सुभान अल्लाह, सुबह पढ़ेगा तो शाम तक अल्लाह कहता है मैं अपनी हिफाजत में रख लूंगा तुझे, شام کو پڑے گا تو صبح تک میری حفاظت میں ہوگا, تجھے کوئی بھی تکلیف نہیں پہنچا سکے. آنکھ بند کر کے آدمی اس کو پکڑ لے, کسی چیز کی فکر ہی نہ کرے, الحمدللہ اللہ تعالیٰ محفوظ ہوگا. اب آخری نمبر آ رہے ہیں میرے خیال دس میں, شاید یہ بہت کام کی چیز, اور یہ ہمیں چاہیے, ہر آدمی کو چاہیے. اس کا تعلق دنیا سے نہیں ملے بولا, اس کا تعلق کس چیز سے ہے؟ جب ہم اس دنیا سے جا رہے ہوں گے وہ بڑا سخت وقت ہوگا, اور وہی ایک لمحہ ہوگا جس میں انسان کا فیصلہ ہوگا, موت کا وقت. اللہ کے نبی فرماتے ہیں کہ علی, اگر موت کے وقت سورہ یاسین پڑھ لے انسان تو اس کی روح ایسے نکلتی ہے جیسے آٹے سے بال نکال دیا جاتا ہے. تو میرے بھائیو یہ تو بہت زبردست چیز ہے, الحمدللہ سورہ یاسین کو بہت مضبوطی سے ہم پکڑ لیں, بس یہ کہ ایک وظیفہ بن جائے ہمارے, صبح اور شام کو تو پکا وظیفہ بن جائے. اچھا یہ بھی اور بتا دوں آپ کو, صبح اور شام کو اس میں بھی ایک نقطہ آپ کو بتاتا چلوں, یہ نہ کوئی پریشان ہو, یہ صبح آنکھ نہیں کھلتی شام کو جناب فلاں ہو جاتا ہے, لوگ بھی بتاتا ہوں صبح کب تک پڑھنا ہے اور شام کو کب تک پڑھنا ہے, یہ بتا دوں. میں نے بتایا بزرگوں سے سنی باتیں آپ کو بتا رہا ہوں, جیب سے میں نکالتا ہوں, اللہ کے پاس بیٹھنے کے فائدے ہوتے ہیں. کہ صبح کون کہاں سے کہاں تک ہوگی شام, ہم صبح کو سمجھتے ہیں بھائی فجر کے بعد, یہی ہے نا تہجد, نہیں فرمایا کہ صبح کا مطلب یہ ہے سبحان اللہ کہ تہجد سے لے کے ظہر سے پہلے پہلے تک پڑھو گے صبح ہے. اللہ کتنی آسانی, ورنہ لوگ نہیں پڑھتے, کہتے یار صبح نکل گئی کیا کر, نہیں فرمایا تہجد سے لے کر. اب یہاں ایک نقطہ بتا دوں بہت پیارا, کہ بھائی تہجد پہ اس کو نمازوں میں پڑھو, ہاں یہ حافظ آزاد جو ہیں بہت آسان ہے کہ تہجد کے وقت جو ہے کیا ہے, نمازوں میں پڑھے آدمی, اور نمازوں میں سجدوں کے اندر وہ دعا مانگے جو اس کو چاہیے, شادی بیاہ جو کروانا ہے انشاءاللہ, حاجات اور اپنے ذہن کے اندر اس چیز کو رکھ لے کہ میں اللہ سے کیا چیز مانگنا چاہتا ہوں. تو بھیا سبحان اللہ تہجد کا وقت جو ہے رات کا دل ہے سبحان اللہ, اور سورہ یاسین قرآن کا دل ہے, اور پڑھنے والا تو ہائی دل کے ساتھ الحمدللہ, تو تین دل مل جائیں گے اس کو, کتنے ملتے ہیں تین دل. تو صبح کا وقت کیا ہوا, تہجد سے لے کر ظہر سے پہلے, جس صبح کا وقت ہو گیا انسان کسی وقت پڑھ سکتا ہے, چلو تھوڑی دیر بعد پڑھ لے گا. اور پڑھنے کا طریقہ یہ ہے کہ افضل طریقہ دیکھ کے پڑھنا, اسے بعد طریقہ کیا ہے کہ زبانی پڑھنا, اور اس کے بعد پھر بھی ہے کہ سن کے پڑھ لے, تین طریقے ہیں. سنا بھی جا سکتا ہے بغیر دیکھ ہی پڑھا جا سکتا ہے, اور دیکھ کے پڑھے افضل ترین جائے وہ کیا ہے, دیکھ کے پڑھنا چاہیے, بے شک حافظ بھی ہو قرآن کو آنکھوں کے سامنے پڑھے. اور شام, شام کے لیے کتنا وقت دیا دیکھیں آپ, الحمدللہ عصر سے لے کر رات کے سونے تک اس کو پورا کر لیں. اب عصر بھی ہے مغرب بھی ہے مغرب عشاء بھی پڑھا, اس میں کسی میں آپ پڑھیں گے تو کیا ہو جائے گا, شام کا وظیفہ. میرے بھائی بہت عمدہ وظیفہ الحمد للہ اللہ نے عطا فرمایا, بس کچھ نہ چلیں اللہ کے ان بتائی ہوئی چیزوں کو, قرآن کو انسان پکڑ لے سب کچھ قرآن کے اندر ہے, اور سورہ یاسین جیسی آیت تو اللہ کے نبی نے فرمایا تعالی کوئی نہیں, اللہ تعالیٰ نے یہ چند بتائیں, پتہ نہیں کتنے فضائل ہیں اس کو, کتنی اس کی برکت ہے, یہ کیا بتایا جا سکتا ہے. اور یہ ضرور رکھیں, یہ تو پکا یاد رکھیں کہ جس وقت سورہ یاسین پڑھیں اس کو بخشنا ضرور ہے, ذہن کریں اس کو بخشنا ضرور ہے, ماں باپ کو, اپنے مشائخ کو, اپنے اہل عیال کو, اپنے دوستوں کو جن سے آپ محبت کر کے ان کو جتنے کو چاہے بخشتے سب کو ثواب پہنچتا ہے, اور آپ کو بھی ثواب رہے, اور جتنے لوگ زیادہ کو بخشیں گے اتنے لوگوں کے جواب آپ کی طرف واپس آئیں گے, اس قدر شیخ سے آپ کی محبت بڑھے گی, اس کی جو برکات, اس کی توجہات الحمدللہ, اس کے جو ہوتے ہیں جو ساری چیزیں جو شیخ صاحب مناسب رکھتی ہیں الحمدللہ ساری کی ساری آپ کو ملنا شروع ہو جائیں گی. اللہ پاک ہم سب کو اس پہ کرنے کی توفیق نصیب فرمائے.